الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین ایک پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ آپ دیکھ رہے ہیں ہفتہ وار پروگرام ہے اور ماشاءاللہ ترتیب وار قرآن شریف کی آیتیں ان کا ترجمہ تفسیر صراط الجنان سے ہم سنتے سمجھتے آ رہے ہیں سورۃ توبہ 10واں پارہ ہمارا جاری ہے آج ہمارا درس آیت نمبر 67 سے ہم آغاز کریں گے اس سے پہلے درود پاک کی فضیلت سن لیجئے نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم المنافقون والمنافقات بعضهم من بعض يأمرون بالمنكر وينهون عن المعروف ويقبضون أيديهم نسوا الله فنسيهم إن المنافقين هم الفاسقون وعد الله المنافقين والمنافقات والكفار نار جهنم خالدين فيها هي حسبهم ولعنهم الله ولهم عذاب مقيم آسان ترجمہ قرآن کنز العرفان منافق مرد اور منافق عورتیں سب ایک ہی ہیں برائی کا حکم دیتے ہیں اور بھلائی سے منع کرتے ہیں اور اپنے ہاتھ بند رکھتے ہیں انہوں نے اللہ کو بلا دیا تو اس نے انہیں چھوڑ دیا بے شک منافقین ہی نافرمان ہیں اللہ پاک نے منافق مردوں اور منافق عورتوں اور کافروں سے جہنم کی آگ کا وعدہ کیا ہے جس میں یہ ہمیشہ رہیں گے وہ جہنم انہیں کافی ہے اور اللہ نے ان پر لعنت فرمائی اور ان کے لیے ہمیشہ رہنے والا عذاب ہے ناظرین اکرام اس آیت کا خلاصہ یہ ہے کہ منافق مرد اور منافق عورتیں سب نفاق اور اعمال خبیثہ میں یکساں ہیں ان کا حال یہ ہے کہ کفر و معصیت اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی تکذیب کا حکم دیتے ہیں اور ایمان و اطاعت اور تصدیق رسول سے منع کرتے ہیں اور راہ خدا میں خرچ کرنے سے اپنے ہاتھ بند رکھتے ہیں انہوں نے اللہ پاک کو بلا دیا اور انہوں نے اس کی اطاعت اور رضا طلبی نہ کی تو اللہ پاک نے انہیں چھوڑ دیا اور ثواب اور فضل سے محروم کر دیا بے شک وہی نافرمان ہیں اس آیت سے پتہ چلا کہ برائی کا حکم دینا اور بھلائی سے منع کرنا منافق کا کام ہے افسوس کہ ہمارے زمانے میں یہ چیز گھر گھر دیکھنے میں آ رہی ہے کہ گھر والوں کو گناہ کرنے کی ترغیب دی جاتی ہے اور ان کے سامنے گناہوں کو معمولی قرار دے کر انہیں مزید گناہوں پر ابھارا جاتا ہے جیسے نماز روزے کی پابندی کرنے سے روکا جاتا ہے اور ان کے بارے میں اس طرح کلام کیا جاتا ہے جیسے ان کی کوئی خاص اہمیت نہ ہو ٹی وی پر کوئی من پسند ڈرامہ یا فلم آ رہی ہو تو دوسروں کے سامنے اس کی خوبیاں بیان کر کے انہیں بھی وہ دیکھنے کے لیے بلایا جاتا ہے فلموں ڈراموں اور ٹی وی کے بے حیائی عام کرنے اور مسلمانوں کے دینی اور مذہبی عقائد اور معمولات کو مجروح کرنے والے پروگراموں کو دیکھنے کے لیے نت نئے انداز سے ایک دوسرے کو مائل کیا جاتا ہے بے حیائی اور عریانی پر مبنی لباسوں کو فیشن اور سوسائٹی کا تقاضا بتا کر انہیں پہننے کی ترغیب دی جاتی ہے والدین اپنی اولاد کو ماڈرن اور آزاد خیال دیکھ کر خوش ہوتے ہیں مذہبی حلیے میں دیکھ کر تکلیف محسوس کرتے ہیں کوئی داڑھی رکھ لے اور مذہبی شکل و صورت بنا لے تو والدین اس سے ناراض ہوتے ہیں اور اسے گناہوں کی طرف جانے پر مجبور کرتے ہیں جبکہ اگر کوئی رشوت اور سود کا مال لا کر گھر میں خوشحالی لاتا ہے تو اس سے خوش ہوتے ہیں ایسے لوگوں کو چاہیے کہ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کی اس حدیث پاک سے عبرت حاصل کریں چنانچہ حضرت ابو امامہ باہلی رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا جب تمہاری عورتیں سرکشی کریں گی تمہارے نوجوان فاسق ہو جائیں گے اور تم جہاد چھوڑ دو گے تو اس وقت تمہارا کیا حال ہوگا صحابہ اکرام رضی اللہ عنہم نے عرض کیا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیا ایسا ہوگا آپ نے ارشاد فرمایا اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے اس سے بھی زیادہ سخت ہوگا صحابہ اکرام رضی اللہ عنہم نے عرض کیا رسول اللہ اس سے زیادہ سخت کیا ہوگا ارشاد فرمایا تمہارا کیا حال ہوگا جب تم نیکی کا حکم نہیں دو گے برائی سے نہیں روکو گے صحابہ اکرام علیہ رضوان نے عرض کیا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیا ایسا ہوگا ارشاد فرمایا اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے اس سے بھی زیادہ سخت ہوگا۔ صحابہ اکرام رضی اللہ عنہم نے عرض کیا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اس سے زیادہ سخت کیا ہوگا؟ ارشاد فرمایا اس وقت تمہارا کیا حال ہوگا جب تم نیکی کو برائی اور برائی کو نیکی سمجھو گے۔ صحابہ اکرام رضی اللہ عنہم نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیا ایسا ہوگا؟ ارشاد فرمایا اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے اس سے بھی زیادہ سخت ہوگا۔ انہوں نے عرض کی اس سے زیادہ سخت کیا ہوگا؟ ارشاد فرمایا اس وقت تمہارا کیا حال ہوگا جب تم برائی کا حکم دو گے اور نیکی سے روکو گے۔ صحابہ اکرام رضی اللہ عنہم نے عرض کی یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیا ایسا ہوگا؟ ارشاد فرمایا ہاں اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے اس سے بھی زیادہ سخت ہوگا۔ اللہ پاک فرماتا ہے مجھے اپنی قسم ہے کہ میں ان پر ایسا فتنہ مقرر کروں گا کہ اس میں سمجھدار لوگ بھی حیران رہ جائیں گے۔ اللہ پاک ہمیں منافقت کی اس علامت سے بچنے کی توفیق عطا فرمائے اور ہمیں فتنوں کے زمانے میں بھی دین پر استقامت سے چلنے والا بنائے۔ مزید اس آیت میں فرمایا کہ اللہ پاک نے منافق مردوں اور منافق عورتوں سے وعدہ کیا ہے کہ وہ جہنم میں رہیں گے، اور اس سے پچھلی آیات میں منافقوں کے برے اعمال بیان کیے گئے تھے، اس آیت میں ان کی سزا بیان کی گئی کہ وہ جہنم کی آگ میں ہمیشہ رہیں گے۔ عذاب اور سزا کے طور پر جہنم ان کے لیے کافی ہے، اللہ پاک نے انہیں اپنی رحمت سے دور کر دیا اور ان کے لیے ہمیشہ رہنے والا عذاب ہے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے كَالَّذِينَ مِن قَبْلِكُمْ كَانُوا أَشَدَّ مِنْكُمْ قُوَّةً وَأَكْثَرَ أَمْوَالًا وَأَوْلَادًا فَاسْتَمْتَعُوا بِخَلَاقِهِمْ فَاسْتَمْتَعْتُمْ بِخَلَاقِكُمْ كَمَا اسْتَمْتَعَ الَّذِينَ مِن قَبْلِكُمْ بِخَلَاقِهِمْ وَخُضْتُمْ كَالَّذِي خَاضُوا أُولَئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ وَأُولَئِكَ هُمُ الْخَاسِرُونَ۔ آسان ترجمہ قرآن کنز العرفان، اے منافقو جس طرح تم سے پہلے لوگ تم سے قوت میں زیادہ مضبوط اور مال اور اولاد کی کثرت میں تم سے بڑھ کر تھے، پھر انہوں نے اپنے دنیا کے حصے سے لطف اٹھایا تو تم بھی ویسے ہی اپنے حصے سے لطف اٹھا لو جیسے تم سے پہلے والوں نے اپنے حصوں سے فائدہ حاصل کیا، اور تم اسی طرح بےہودگی میں پڑ گئے جیسے وہ بےہودگی میں پڑے تھے۔ ان لوگوں کے تمام اعمال دنیا اور آخرت میں برباد ہو گئے اور وہی لوگ گھاٹے میں ہیں۔ ناظرین کرام، فرمایا کہ اے منافقو تم گزشتہ زمانے کے ان لوگوں کی طرح ہو جو قوت میں تم سے زیادہ مضبوط اور مال و اولاد کی کثرت میں تم سے بڑھ کر تھے، پھر انہوں نے اپنی دنیاوی لذتوں اور شہوتوں کے حصے سے لطف اٹھایا۔ اے منافقو تم بھی ویسے ہی اپنے حصے سے لطف اٹھا لو اور جو موج مستی کرنی ہے کر لو۔ یہ سارا کلام انہیں ڈانٹ ڈپٹ اور دھمکی کے طور پر ہے، یہ کوئی اجازت نہیں ہے، یہ ایک طرح کی ڈانٹ ہے، یہ ایک طرح سے انہیں جھنجھوڑا جا رہا ہے اور گویا ڈرایا جا رہا ہے۔ مزید فرمایا کہ جیسے پہلے لوگ بےہودگی میں پڑے ہوئے تھے تم بھی اسی طرح بےہودگی میں پڑ گئے، اور تم نے باطل کی، غلط چیزوں کی اتباع کی، اور اللہ اور اس کے رسول کی تکذیب کی، انہیں جھٹلایا اور مومنین کے ساتھ مذاق کرتے رہے، استہزاء کی روش اختیار کی، جس کے نتیجے میں ان لوگوں کے تمام اعمال دنیا اور آخرت میں برباد ہو گئے اور وہ اس کی وجہ سے خسارے میں پڑ گئے۔ اور اب انہی کفار کی طرح اے منافقین تم بھی گھاٹے میں ہو اور تمہارے عمل باطل ہیں۔ اس آیت سے یہ بھی پتہ چلا کہ دنیاوی مال و دولت کی کثرت اور افرادی قوت کی زیادتی کوئی کامیابی نہیں، بلکہ اللہ پاک کی بارگاہ میں کامیابی ایمان، تقوی اور پرہیزگاری کے ساتھ ہے۔ ایک مقام پر اللہ پاک ارشاد فرماتا ہے وما اموالکم ولا اولادکم باللتی تقربکم عندنا زلفا الا من آمن وعمل صالحا، اور تمہارے مال اور تمہاری اولاد اس قابل نہیں کہ تمہیں ہمارے قریب کر دیں، مگر وہ جو ایمان لایا اور اس نے نیک عمل کیا وہ ہمارے قریب ہے۔ فاولئک لہم جزاء الضعف بما عملوا وهم فی الغرفات آمنون۔ فرمایا کہ ان لوگوں کے لیے ان کے اعمال میں کئی گنا جزا ہے اور وہ جنت کے بالا خانوں میں امن و چین سے ہوں گے۔ اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے أَلَمْ يَأْتِهِمْ نَبَأُ الَّذِينَ مِن قَبْلِهِمْ قَوْمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَقَوْمِ إِبْرَاهِيمَ وَأَصْحَابِ مَدْيَنَ وَالْمُؤْتَفِكَاتِ أَتَتْهُمْ رُسُلُهُم بِالْبَيِّنَاتِ فَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَٰكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ۔ آسان ترجمہ قرآن کنز العرفان، کیا ان کے پاس ان سے پہلے لوگوں یعنی قوم نوح، आद और समूद और कौम इब्राहिम और मदियन और उलट जाने वाली बस्तियों के मकीनों की खबर ना आई, उनके पास उनके रसूल रोशन निशानियां लेकर तशरीफ लाए तो अल्लाह उन पर जुल्म करने वाला ना था, बल्कि वो खुद ही अपनी जानों पर जुल्म कर रहे थे। नाज़रीन इकराम, यहाँ पर मुनाफिकों के हवाले से बात हो रही है और मुनाफिकों से कहा जा रहा है कि क्या उन्हें गुजरी हुई उम्मतों का हाल मालूम ना हुआ कि किस तरह उन्होंने अल्लाह और उसके रसूल के हुक्म की मुखालफत की और फिर रसूलों की नाफरमानी की और फिर उन्हें हलाक कर दिया गया, तबाह व बर्बाद कर दिया गया। कौम नूह जो तूफ़ान से हलाक हुई, कौम आद हवा से हलाक हुई, कौम समूद जलजले से हलाक हुई, कौम इब्राहिम जो सलब नेमत से हलाक हुई, नमरूद मच्छर से मारा गया, मदियन वाले हज़रत शुआब अलैहिस्सलाम की कौम जो बादल वाले दिन के अजाब से हलाक की गई और ज़ेरो ज़बर कर डाली गई वो कौम लूत की बस्तियाँ थीं। अल्लाह पाक ने इस आयत में इन छः का जिक्र फरमाया इसलिए कि बिलाद शाम व इराक़ व यमन जो सरजमीन अरब के बिल्कुल करीब हैं, इनमें इन हलाक शुदा कौमों के निशान बाकी हैं और अरब के लोग इन मकामात पर अक्सर गुजरते रहते हैं। मजीद इरशाद फरमाया कि उनके पास उनके रसूल रोशन निशानियां लेकर आए और उन लोगों ने तस्दीक करने के बजाय अपने रसूलों की तकजीब की, जैसा कि ऐ मुनाफिको तुम कर रहे हो, लिहाजा तुम इस बात से डरो कि कहीं उन्हीं की तरह मुबतलाए अजाब ना कर दिए जाओ। साबिका लोग अपनी बदअमालियों की वजह से बर्बाद हुए और अल्लाह पाक उन पर जुल्म करने वाला ना था, क्योंकि वह हकीम है, बगैर जुर्म के सजा नहीं फरमाता, बल्कि लोग खुद ही अपनी जानों पर जुल्म कर रहे थे कि कुफ्र करके और अम्बिया अलैहिस्सलाम को ना मानकर अजाब के मुस्तहिक बने। अब यहां तक मुनाफिकों की बात हो गई, अब ईमान वालों की बात करते हुए फरमाया जा रहा है कि वल मुमिनून वल मुमिनातु बअदुहुम औलिया उबअद يأمرون بالمعروف وينهون عن المنكر ويقيمون الصلاة ويؤتون الزكاة ويطيعون الله ورسوله أولئك سيرحمهم الله إن الله عزيز حكيم। आसान तर्जमा कुरान कंजुल इरफान। और मुसलमान मर्द और मुसलमान औरतें एक दूसरे के रफीक हैं, भलाई का हुक्म देते हैं और बुराई से मना करते हैं और नमाज़ कायम करते हैं और ज़कात देते हैं और अल्लाह और उसके रसूल का हुक्म मानते हैं। ये वो हैं जिन पर अनकरीब अल्लाह रहम फरमाएगा, बेशक अल्लाह गालिब हिकमत वाला है। नाज़रीन किराम, इससे पहली आयत में अल्लाह पाक ने मुनाफिकीन के खबीस अमाल और फासिद अहवाल बयान फरमाए, फिर उस अजाब का बयान फरमाया जो अल्लाह पाक ने उनके लिए दुनिया और आखिरत पर तैयार किया। इस आयत से मोमिनों के औसाफ, उनके अच्छे अमाल और उनके उस अजर व सवाब को बयान फरमाया जा रहा है जो अल्लाह पाक ने दुनिया और आखिरत में उनके लिए तैयार फरमाया है। चुनाचे इरशाद फरमाया कि मुसलमान मर्द और मुसलमान औरतें एक दूसरे के रफ़ीक हैं, आपस में दीनी मोहब्बत व उल्फत रखते हैं, एक दूसरे के मुईन व मददगार हैं, अल्लाह पाक और उसके रसूल पर ईमान लाने और शरीयत की इत्तबा करने का हुक्म देते हैं और शिर्क और गुनाहों से मना करते हैं, फ़र्ज़ नमाज़ें उनके हुदूद व अरकान पूरे करते हुए अदा करते हैं, अपने ऊपर वाजिब होने वाली ज़कात देते हैं और हर मामले में अल्लाह पाक और उसके रसूल का हुक्म मानते हैं। इन सिफात से मुत्तसिफ मोमिन मर्द और औरतें वो हैं जिन पर अनकरीब अल्लाह पाक रहम फरमाएगा और उन्हें दर्दनाक अजाब से नजात देगा, बेशक अल्लाह गालिब और हिकमत वाला है। इस आयत से तीन आयत पहले मुनाफिक मर्दों और मुनाफिका औरतों के चार औसाफ बयान हुए कि ये सब निफाक और आमाल खबीसा में यकसा हैं। नंबर दो, ये कुफ्र व मासीयत और रसूलुल्लाह की तकजीब का हुक्म देते हैं, बुराई का हुक्म देते हैं, नेकी से मना करते हैं, फिर ईमान और इताअत और तस्दीक रसूल से मना करते हैं, राह खुदा में खर्च करने से अपने हाथ बंद रखते हैं, अल्लाह की राह में खर्च नहीं करते। और अब इस आयत मुबारक में मोमिनों के पांच औसाफ, उनकी पांच खूबियां बयान की गई कि वो एक दूसरे के रफ़ीक हैं, भलाई का हुक्म देते हैं और बुराई से मना करते हैं, नमाज कायम करते हैं, ज़कात देते हैं, अल्लाह पाक और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम का हुक्म मानते हैं। मुनाफिकों और मुखलिस ईमान वालों के औसाफ को सामने रखते हुए आम तौर पर तमाम मुसलमानों को चाहिए कि वो गौर करें कि उनके अमाल किन लोगों के साथ मिलते हैं। अगर उनके अमाल मुखलिस ईमान वालों के साथ मिलते हैं तो वह अल्लाह पाक के इस एहसान का शुक्र अदा करें, और अगर अमाल मुनाफिकों के साथ मिलते हैं तो उन्हें चाहिए कि अपनी अमली हालत दुरुस्त करने की भरपूर कोशिश करें और मुखलिस ईमान वालों की तरह नमाज, ज़कात और दीगर अच्छे कामों की पाबंदी करें ताकि वह मुनाफिकों के बारे में बयान की गई वईद में दाखिल होने से बच सकें, अल्लाह पाक अमल की तौफीक अता फरमाए। इस आयत में ये भी बयान हुआ कि मुसलमान एक दूसरे के रफ़ीक और मुईन और मददगार हैं। और हदीस पाक में भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हज़रत अबू मूसा अशअरी रदी अल्लाह अन रिवायत करते हैं कि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सारे मुसलमान एक इमारत की तरह है, एक बिल्डिंग की तरह है, जिसका एक हिस्सा दूसरे को ताकत पहुँचाता है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उंगलियों में उंगलियाँ डाली। हज़रत नौमान बिन बशीर रदी अल्लाह अन से रिवायत है, हुज़ूर अक़दस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुसलमानों की आपस में दोस्ती रहमत और शफ़क़त की मिसाल जिस्म की तरह है। जब जिस्म का कोई उज़्व बीमार होता है तो बुखार और बेखाबी में सारा जिस्म उसका शरीक हो जाता है। अल्लाह पाक मुसलमानों को इत्तेहाद और इत्तेफाक की अहमियत को समझने और आपस में मुत्तफिक और मुत्तहिद होने की तौफीक अता फरमाए। इस आयत में ईमान वालों का एक और वस्फ ये बयान किया गया कि वो नेकी का हुक्म देते और बुराई से मना करते हैं। फी ज़माना इस काम की ज़रूरत बढ़ती जा रही है। आज के दौर में मुसलमानों की भारी अक्सरियत बेअमली का शिकार है। नेकियां करना नफ्स के लिए बेहद दुश्वार है, जबकि गुनाह का इर्तिकाब करना बहुत आसान हो चुका है। मस्जिदों की वीरानी, सिनेमा घरों और ड्रामा गाहों की रौनक दीन का दर्द रखने वालों को रुला देती है। डिश एंटीना, केबल के ज़रिए टीवी और इंटरनेट का गलत इस्तेमाल करने वालों ने वह अपनी आँखों से हया धो डाली है। ज़रूरियात की तकमील और सहूलियात के हुसूल की हद से ज़्यादा जिद्दोजहद ने मुसलमानों की भारी तादाद को आखिरत की फ़िक्र से गाफिल कर दिया है। गाली देना, तोहमत लगाना, बदगुमानी करना, गीबत करना, चुगली खाना, लोगों के ऐब जानने की जस्तजू में रहना, लोगों के ऐब उछालना, झूठ बोलना, झूठे वादे करना, किसी का माल नाहक खाना, खून बहाना, किसी को शरई इजाज़त के बग़ैर तकलीफ़ देना, किसी का कर्ज़ दबा लेना, किसी की चीज़ वक्ती तौर पर लेकर वापस ना करना, मुसलमानों को बुरे नामों से पुकारना, किसी की चीज़ उसे नागवार गुजरने के बावजूद इजाज़त के बग़ैर इस्तेमाल करना, शराब पीना, जुआ खेलना, चोरी करना, बदकारी, फिल्में ड्रामे, गाने बाजे सुनना, रिश्वत का लेन देन करना, माँ बाप की नाफरमानी करना, उन्हें सताना, अमानत में खयानत करना, बदनिगाही करना, औरतों का मर्दों, मर्दों का औरतों की नक्काली करना, बेपर्दगी करना, गुरूर, तकबर, हसद, रियाकारी, अपने दिल में मुसलमानों का बुग्ज़ व कीना रखना, गुस्सा आ जाने पर शरीयत की हदों को तोड़ डालना, गुनाहों की हिर्स, हुब्बे जाह, बुखल, खुद पसंदी और इस तरह के दीगर कई हज़ारों मामलात यूँ कह लीजिए कि हमारे माशरे में बड़ी बेबाकी के साथ किए जाते हैं। हत्ता कि नेक नज़र आने वाले भी किसी शख्स के करीब जाएँ तो वो भी बसा औकात अकीदे की ख़राबी या ज़बान की बेहतियाती या बदनिगाही, बद अखलाकी वगैरह की आफतों में मुबतला नज़र आता है और यूँ लगता है कोई बचा हुआ नहीं इल्ला माशाअल्लाह, जिसे अल्लाह पाक बचा ले। एक बड़ी तादाद बेअमली का शिकार नज़र आती है। लिहाजा इसके लिए क्या किया जाए, इसके आगे कैसे बंद बांधा जाए? तो इसके आगे बंद बांधने का एक ही तरीक़ा है, वो है नेकी का हुक्म देना, बुराई से मना करना। खुदा की कसम, ये एक ऐसा अमल, ऐसा नुस्खा है कि जिस पर अमल करके मुसलमान अपने माशरे की सफाई कर सकते हैं, सारी बुराइयों का खात्मा हो सकता है अगर इसे समझा जाए। जब भी इसकी अहमियत है और इसे बार बार कुरान शरीफ में और अहादीस तय्यबा में बयान फरमाया जाता है। अल्लाह पाक जो है हमें नेकी का हुक्म देने, बुराई से मना करने का जज्बा, हिम्मत और तौफीक अता फरमाए। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, وَعَدَ وَالْمُؤْمِنَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَمَسَاكِنَ طَيِّبَةً فِي جَنَّاتِ عَدْنٍ وَرِضْوَانٌ مِنَ اللَّهِ أَكْبَرُ ذَلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ।
आसान तर्जमा कुरान कंजुल इरफान। अल्लाह ने मुसलमान मर्दों और मुसलमान औरतों से जन्नतों का वादा फरमाया है, जिनके नीचे नहरें जारी हैं, उनमें हमेशा रहेंगे, और अदन के बागात में पाकीज़ा रिहाइशों का वादा फरमाया है, और अल्लाह की रज़ा सबसे बड़ी चीज़ है, यही बहुत बड़ी कामयाबी है। नाज़रीन इकराम, इससे पिछली आयत में अल्लाह पाक ने मुनाफिकों के बारे में वईदें और उनके लिए तैयार करदा जहन्नम के अजाब का ज़िक्र फरमाया, और यहाँ इस आयत में अल्लाह पाक ने मोमिनीन से जिस सवाब और जज़ा का वादा फरमाया है उसे ज़िक्र फरमाया गया, और फरमाया कि फ़ी जन्नात अदन, ये जन्नत अदन में, अदन के बागात में होंगे। एक कौल ये है कि अदन जन्नत में ख़ास जगह का नाम है, और एक कौल ये है कि अदन जन्नत की सिफत है। हज़रत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाहु अन्हुमा से रिवायत ये है कि जन्नतें आठ हैं और उनके नाम ये हैं, दारुल जलाल, दारुल करार, दारुस सलाम, जन्नत अदन, جنت ماوہ، جنت خلد، جنت فردوس، جنت نعیم. جنت عدن کا ذکر اس آیت میں ہوا، اس کی مناسبت سے احادیث مبارکہ بھی سماعت فرمائیے. حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ حضور علیہ الصلوۃ والسلام نے فرمایا، اللہ پاک نے جنت عدن کو اپنے دست قدرت سے پیدا فرمایا. اس کی ایک اینٹ سفید موتی کی ہے، ایک سرخ یاقوت کی، ایک سبز زبرجد کی ہے، مشک کا گارا ہے، اس کی گھاس زعفران کی ہے، موتی کی کنکریاں اور عنبر کی مٹی ہے. حضرت عبداللہ ابن عباس رضی اللہ عنہما سے روایت ہے، رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جب اللہ پاک نے جنت عدن کو پیدا فرمایا تو اس میں وہ چیزیں پیدا فرمائیں جنہیں نہ کسی آنکھ نے دیکھا، نہ کسی کان نے سنا، اور نہ کسی انسان کے دل میں ان کا خیال آیا. پھر اللہ پاک نے جنت عدن سے فرمایا، مجھ سے کلام کر. تو اس نے کہا، قد افلح المؤمنون، بے شک ایمان والے کامیاب ہو گئے. سبحان اللہ. مزید آگے اس آیت میں فرمایا کہ ورضوان من اللہ اکبر. یہ ساری نعمتوں کے بعد اللہ کی رضا جو ملے گی نا ایمان والوں کو، فرمایا اللہ کی رضا سب سے بڑی ہے. یعنی جنت کی نعمتوں میں سے بھی سب سے بڑی نعمت یہ ہے کہ اللہ راضی ہوگا، اللہ پاک جنتیوں سے راضی ہوگا، کبھی ناراض نہ ہوگا. یہ نعمت تمام نعمتوں سے اعلیٰ اور عاشقان الہی کی سب سے بڑی تمنا ہے. اللہ پاک کی رضا اور اللہ پاک کا دیدار کسی عمل کا بدلہ نہ ہوگا، بلکہ یہ خاص رب عز و جل کا انعام ہوگا. رزقنا اللہ تعالی بجاہ حبیبی صلی اللہ علیہ وسلم. اللہ پاک اپنے محبوب کے صدقے میں یہ عطا فرمائے. کسی بندے سے دنیا میں اللہ پاک کے راضی ہونے کی ایک نشانی یہ ہے کہ اس سے اللہ پاک کے نیک بندے راضی ہوں اور اسے نیک اعمال کی توفیق ملے. جب اللہ پاک کسی سے راضی ہوتا ہے تو فرشتوں میں اعلان ہوتا ہے کہ ہم اس سے راضی ہیں، تم بھی اس سے راضی ہو جاؤ. پھر تمام زمین والوں کے دلوں میں اس کی محبت پڑ جاتی ہے. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، حضور پرنور صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جب اللہ پاک کسی بندے سے محبت کرتا ہے تو حضرت جبریل علیہ السلام کو ندا کی جاتی ہے کہ اللہ پاک فلاں بندے سے محبت رکھتا ہے، لہٰذا تم بھی اس سے محبت کرو. حضرت جبریل علیہ السلام اس سے محبت کرتے ہیں، پھر حضرت جبریل علیہ السلام آسمانی مخلوق میں ندا کرتے ہیں کہ اللہ پاک فلاں بندے سے محبت فرماتا ہے، لہٰذا تم بھی اس سے محبت کرو. چنانچہ آسمان والے بھی اس سے محبت کرنے لگتے ہیں، پھر زمین والوں کے دلوں میں اس کی مقبولیت رکھ دی جاتی ہے. سبحان اللہ. اس سے پتہ چلا کہ بزرگان دین کی طرف دلوں کا مائل ہونا ان کے محبوب الہی ہونے کی نشانی ہے. اللہ پاک ہمیں قرآن پاک سمجھنے، اس پر عمل کرنے کی توفیق عطا فرمائے. اپنا خیال رکھیے گا. صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم.